नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। केही समय अघिसम्म नगर्ने रूपमा देखिएको कोरोना भाइरसको संक्रमण फेरि पछिल्ला दिनमा देखा पर्न थालेको छ। 1% भन्दा कम दरमा संक्रमण पुष्टि भएकोमा अहिले 6% पुग्नुले फेरि महामारीको लहर आउने त होइन भन्ने एउटा त्रास पनि उब्जाइदिएको छ। सँगै कोरोना संक्रमणको नयाँ संक्रमण देखिएको चिकित्सकहरूले बताएका छन्। नयाँ भेरिएन्ट ओमिक्रन BA.5 नेपालमा पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। अब यो पछिल्लो संक्रमण दरलाई कसरी लिन सकिन्छ, के अब यसले गम्भीर समस्या ल्याउन सक्ला, सँगै वर्षा शुरू भएसँगै पानी प्रदूषित भएका छन् र पानी प्रदूषित हुँदै गर्दा हैजाका बिरामीहरू पनि भेटिएका छन्। काठमाडौँमा मात्र करिब 20 जनामा हैजा भेटिएको बताइएको छ र देशका अन्य भागमा पनि पानीमा चाहिँ कोलिफर्म भेटिएका विषयहरू बाहिर आएका छन्। आज हामी यिनै विषयमा एकजना संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ डाक्टर साहब कार्यक्रममा यहाँलाई।
धन्यवाद।
हजुर, सबैभन्दा पहिले त कोरोना संक्रमणकै कुरा गरौं। केही समय भनौं न कम भइसकेको संक्रमण दर फेरि उकालो लाग्दै गरेको तथ्याङ्क छ। अहिले 6% पुगेको कुराहरू बाहिर आएको छ। पछिल्लो अवस्था चाहिँ कस्तो हो कोरोना संक्रमणको? फेरि नयाँ भेरिएन्ट पनि देखियो भन्छन्।
यो जुन संख्या बढ्ने क्रम मा थियो त्यो बेलामा हामीहरूले यो बारेमा केही कुराकानीहरू गर्थ्यौँ र त्यसमा चाहिँ मेरो तर्क के थियो भन्दाखेरि, हुन त अब नेपालमा केही समय भयो सिक्वेन्सिङको जुन नतिजाहरू नियमित हामीले प्राप्त गर्ने गर्थ्यौँ त्यो चाहिँ गरिरहेको थिएनौँ। अब मैले पढ्दाखेरि चाहिँ जहिले पनि अब युरोप अमेरिकातिर चाहिँ यो संक्रमितको संख्या बढ्यो, यसमा चाहिँ ओमिक्रोन चाहिँ अरू उप प्रजातिहरू नयाँ नयाँ खास गरी BA.4 BA.5 भन्ने गर्छौँ, यिनीहरूले चाहिँ यो यिनीहरूको कारक चाहिँ यो हो अथवा भनौँ ओमिक्रोनको उप प्रजातिको अघिल्लो पुस्ताहरूलाई यो नयाँ पछिल्लो यो उप प्रजाति BA.4 BA.5 चाहिँ प्रतिस्थापन गर्दैछ भन्ने खालको चाहिँ पढ्न पाइन्छ अथवा त्यो खालको अनुसन्धानहरू पनि प्रकाशित भएको मैले पढ्न पाएको थिएँ। तर यो भन्दै गर्दाखेरि चाहिँ अब हाम्रोमा अघि मैले पनि सुरुमा पनि अहिले जिनम सिक्वेन्सिङहरू भइरहेको छैन, अब त्यो खालि यो केही सङ्ख्यामा कोरोना पोजिटिभ भयो भन्ने कुरा राष्ट्रिय तथ्याङ्कमा त्यो सधैँ हरेक दिन जस्तो सुन्न पाइन्थ्यो
हजुर,
र अवश्य पनि हामी अस्पतालमा हुँदाखेरि खासै त्यस्तो टेस्ट गर्न आउनेहरू कहिले पनि आएन भनौँ, र जब जब यो केही संख्या बढ्दै गयो त्यो बेलामा चाहिँ अब मेरो चाहिँ मनमा के लागिरहेको थियो भन्दाखेरि, यो केही महिना अगाडिदेखि अमेरिका युरोपतिर देखिरहेको र सँगसँगै केही समय अगाडि भारतमा पनि देखियो भन्ने कुराहरू समाचारमा आइरहेको, अब त्यो पहिल्यैदेखि घुमिरहेको जुन ओमिक्रोनको उपप्रजाति छ त्यसले यत्तिकै त अचानक तान्दैन, नम्बर संख्या भनौँ बढाउँदैन, र यहाँ कुनै न कुनै अब नयाँ भनौँ त्यसैको प्रजाति या अरू कुनै त्यस्तो नयाँ भाइरस चाहिँ हुनुपर्छ होला भन्ने त्यो खालको चाहिँ कुराकानी मैले केही दिन अगाडिदेखि गर्दै आएको पनि थिएँ, र केही दिन अगाडि त अब BA.5 देख्यो भनेर जुन एउटा कुरा आयो त्यसले मलाई अचम्मित बनाएको छैन। यो एउटा मेरो लागि अनुमानित जस्तै थियो, किन भन्दाखेरि नेपालको बाहिरी सम्पर्क बढेकै छ, मानिसहरू धेरै आवाजावत गरिसकेको अवस्था छ, भारतबाट पनि नेपालमा अब खुल्लम खुल्ला आवाजावत गरिरहेको अवस्था छ, र भारतमा देखिन र विश्वमा देखिरहेको अवस्थामा हाम्रो जुन एउटा मानिसहरूको आवाजावत पहिलाको भन्दा झन् बढ्दै जाँदाखेरि चाहिँ र पछिल्लो समयमा जनस्वास्थ्यको मापदण्डहरू बिर्सदै जाँदाखेरि चाहिँ यो मैले फेरि पनि भने यी सबै कुराहरूले गर्दाखेरि चाहिँ मेरो लागि अनुमानित थियो र सम्भवत मैले जे सोचेको थिएँ त्यो नै भएको जस्तो मलाई चाहिँ लाग्दैछ।
भनेपछि अब संक्रमण दर बढ्दै जाँदा यस्ता खालका नयाँ भेरिएन्टहरू उपप्रजातिहरू चाहिँ नयाँ आउने चाहिँ सम्भावना हुन्छ। मुख्य कुरो भनेको चाहिँ यो संक्रमणद्वारलाई चाहिँ न्यूनीकरण गर्नु नै हो, जसले चाहिँ यी नयाँ भेरिएन्टहरू आउनबाट चाहिँ रोक्न सक्छ, होइन डाक्टर?
हजुर हो, यो चाहिँ अब हामीले बुझ्नुपर्छ, विगतदेखि अब साढे दुई वर्ष भइसक्यो यसलाई हामीले लगभग यो कस्तो खालको रहेछ भन्ने कुराहरूमा पनि केही अनुमान गर्न सक्ने भइसकेको छौँ। त्यसमा चाहिँ यो एउटा महत्त्वपूर्ण कुरो भनेको चाहिँ यसले आफूले आफूलाई अनुकूल बनाउनलाई चाहिँ स्वरूप निरन्तर रूपमा परिवर्तन गरिरहेको अवस्था छ। र अलिकति चासलाग्दो विषय भनेको चाहिँ यो जुन ओमिक्रोन यसले चाहिँ अब पहिले त भेरिएन्ट नै नयाँ नयाँ आउँथ्यो, अहिले चाहिँ यही भेरिएन्ट अन्तर्गत चाहिँ नयाँ नयाँ उपप्रजाति अथवा यसले आफूले आफूलाई अनुकूल बनाउँदै अब हुन त बाँच्नलाई सङ्घर्ष जसले पनि गर्छ अब यसले पनि गरिरहेको देख्छु मैले, त्यही अवस्थालाई लिउँ अहिलेको लागि।
भनेपछि अब अघिल्ला भनौ न अघिल्ला भेरिएन्टहरू डेल्टा ओमिक्रोन भन्दा चाहिँ यो अलिकति न्यून खालको छ, कम असर पार्ने खालको छ, होइन?
कम घातक भने तापनि यसले आफूले आफूलाई चाहिँ जिउनको लागि चाहिँ अलिकति एक प्रकारले बाटो भनौँ न जानेको रहेछ जस्तो लाग्छ, किन भन्दाखेरि यो निरन्तर रूपमा चाहिँ परिवर्तित हुँदै आइरहेको छ। अब किन भन्दाखेरि ओमिक्रोनको ओरिजिन हामीले BA.1 भन्छौँ, त्यहाँबाट पनि यो छुट्टिँदै BA.5 पुगिसकेको छ। र यदि हामीले अन्तर्राष्ट्रिय विज्ञहरूको पनि यदि यो प्रक्षेपणहरू सुन्ने हो भने यो अझ थप भनौँ BA.6 BA.7 अझ अरू थप नहोला भन्न सक्दैन भन्ने कुराहरू छ। यहाँ उनीहरूले नयाँ भेरिएन्टको कल्पना गरेको देख्दिनँ मैले। यसरी हेर्दाखेरि चाहिँ कुनै डेल्टा यो जुन अल्फा बेटा डेल्टा यो जुन जति पनि कुराहरू पहिला आए, तर यो यहाँ ओमिक्रोनसम्म आइपुग्दाखेरि चाहिँ ओमिक्रोनको जुन एउटा क्षमता देख्छु मैले सरस्वती हेर्दाखेरि, त्यो चाहिँ अलिकति अचम्मित जस्तो देख्छु। किन भन्दाखेरि यसले निरन्तर आफूले आफूलाई परिवर्तन गरिरहेछ, यसले आफूले आफूलाई जिउनको लागि यसले आफूले अनुकूल बनाउनको लागि चाहिँ आफूलाई चाहिँ म्युटेसन गर्दै लगिरहेको चाहिँ मैले पाउँदछु।
अब यो सँगै खोप अभियानहरू तीव्र भएको छ। अब पछिल्लो समय हेर्ने हो भने 5 वर्षदेखि 12 वर्ष उमेर समूहकालाई खोप अभियानमा सहभागी गराइएको छ, खोप लगाइएको छ, र खोपको मात्रा हेर्ने हो भने नेपालमा बढ़ी नै देखिएको छ। सँगै अब यो खोप लगाइसकेकाहरूलाई यस्ता संक्रमण दरहरू दर भनौँ न यो संक्रमण सर्ने जोखिम कम हुन्छ, चिकित्सकहरूले यहाँहरूले बताउँदै आउनु भएको छ। अब यो सँगै अब संक्रमण कम भयो, अब खोप नलगाएकाहरूको धारणा चाहिँ अब किन खोप लगाउनु पर्यो, किन आवश्यकता पर्यो र भन्ने खालको धारणा पनि छ। अब यसलाई जोडेर हेर्दा पछिल्लो नयाँ भेरिएन्टहरू संक्रमण दर उच्च हुँदै जानु र खोप नलगाएका व्यक्तिहरू अझै खोप नलगाइकन बस्नुलाई चाहिँ कसरी हेर्न सकिन्छ डाक्टर साहब?
हामीले एउटा कुरा के ध्यान दिनु पर्यो भन्दाखेरि खोप लगाउँदैमा संक्रमण नहुने होइन, त्यसले गर्दाखेरि अब यो यसलाई मैले चाहिँ सधैँ विगतदेखि भन्दै आएको खोप लगाउनु भनेको संक्रमण नहुनु होइन, खोप लगाउनु भनेको चाहिँ संक्रमित भइसकेको अवस्थामा जटिल अवस्था वा मृत्यु हुने सम्भावनालाई कम गर्नु हो। हामीले पहिलो यो कुरा चाहिँ एकदम बुझ्नु जरुरी छ, किन भन्दाखेरि जब ओमिक्रोन लहर सुरु भएको थियो त्यो बेलामा खोप लगाएकाहरूलाई जब संक्रमण भयो भन्ने कुराहरू बाहिर आएको थियो, त्यो बेलामा नलगाएकाहरूले चाहिँ औला उठाएर देखाउँछ, यी लगाएर ताखेरि त संक्रमण त हुँदो रहेछ नि त भनेर चाहिँ उल्टो झन् अब नलगाउनेहरूलाई प्रोत्साहन गरेको देख्थेँ मैले। यसलाई यदि आभार मान्ने हो भने चाहिँ मैले फेरि पनि भने त्यो बेलामा धेरै पटक मैले दोहोऱ्याएको थिएँ यो संक्रमण नहुने होइन, तर पनि फेरि पनि हामीलाई अब जुन जटिल अवस्था लाउने सम्भावना हुन्थ्यो लग्ने सम्भावना त्यो चाहिँ यसले हुन दिँदैन, धेरैभन्दा धेरैको यसले चाहिँ अब रक्षा गर्छ यसरी भन्ने कुराहरू चाहिँ मैले पहिलेदेखि गर्थेँ। तसर्थ अहिले पनि अब तपाईँ हामीले जुन एउटा खोपको जुन एउटा अभियान पहिला चाहिँ अब 18 माथि त्यस्तै तल यसलाई यसको उमेरको हद चाहिँ बिस्तारै घटाउँदै लगाएर 5 माथि कोलाई चाहिँ अब दिने भनेर अब निर्णय भइसकेको छ, विश्वमा त धेरै अगाडिदेखि सुरु नै गरिसकेको छ खोप लाउनलाई। र यसले चाहिँ अब हामीले बुझ्नु पर्यो कि अझ सान्दर्भिक छ, किन भन्दाखेरि कोरोना एकतर्फबाट हिँडिरहेको अवस्था छ, नरोकिएको अवस्था छ, एकातिर चाहिँ अब हामीले खोप पनि अब निरन्तरता दिइरहेको छ खोप कार्यक्रमलाई, भनेपछि यो त्यो अर्को भनौँ अर्को छेउ अथवा कोरोनाको जुन एउटा स्वरूप परिवर्तन अथवा निरन्तर हिँडिरहेको अवस्थामा चाहिँ हामीले यतातिर जुन खोपको जुन एउटा निरन्तरता छ त्यसलाई पनि हामीले दिनु पर्दछ र यहाँ बच्चाहरूलाई दिन त सुरु गरिसक्यो होला, अब अभिभावकमा केही शङ्का उपशङ्काहरू होला, त्यो गर्नुपर्ने आवश्यकता त म देख्दिनँ किनभने भन्दा विश्वभरि नै यो करोडौँ अब बालबालिकाले दिइसकेको अवस्था हो र खोपको बारेमा सुरुमा भएको भए धेरै मानिसलाई एउटा मनमा शङ्का उपशङ्का ला अब यो के होला यति छिटो ल्याएछ अब कतै अप्ठ्यारो हुने हो कि भन्ने एउटा खुब प्रश्नहरू हुन्थ्यो जसको समाधान त्यो बेलामा पनि मैले भ्याइ नभ्याइ गर्ने गर्थेँ अब अनुसन्धानमा आधारित भएर अहिले पनि अब कतिपयलाई त्यस्तो भएको चाहिँ मलाई लाग्छ र म के भन्न चाहन्छु भन्दाखेरि त्यस्तो शङ्का उपशङ्का गर्ने अब अहिलेको समय होइन, अब हामी धेरै 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 दुःख भएर लाउन सक्ने अवस्थामा पुगिसकेका छौँ कारण अब यो लगाउन थालेको पनि अब वर्षौँ भइसकेको निरन्तर अहिले त हाम्रो जनसङ्ख्याको झन् 70% लगाइसकेको भन्ने कुरा रहेका छ। यदि केही गरी यो बिचमा यो खोप साँच्चै नै नराम्रो भएको भए अथवा यसले कुनै समस्या ल्याउने हामीले सोचे जस्तो मनमा डर भए जस्तो चाहिँ देखिने भएको भए तपाईँ हाम्रो धेरै अगाडि नै एकपछि अर्को समस्याहरू सुन्नमा आउँथ्यो, तर त्यो अवस्था छैन। त्यसले गर्दाखेरि चाहिँ हामीले खोपलाई चाहिँ निरन्तरता दिनुपर्छ र निरन्तरता दिन सक्यो भने चाहिँ हाम्रो यो जुन एउटा संक्रमितको संख्याको जुन उतार चढाव आउला यो आउँछ भन्ने कुरा मैले धेरै अगाडि भनेको थिएँ। यो हुँदैन कि पहिला दोस्रो लहरमा जुन डेल्टाले गरेको स्वास्थ्य प्रणालीमै ध्वस्त पानी गरिकन अथवा मानिसहरूलाई त्यो एक प्रकारको जुन उकुस मुकुस दौडा दौड थियो त्यो अवस्था त आउँदैन, मैले फेरि पनि प्रक्षेपण तपाईँहरू मार्फत भने नि, तर यो जुन संक्रमितको संख्या जुन छ किन संख्या भनेको चाहिँ टेस्ट गर्दा देखियो देखेपछि त्यो तथ्याङ्कमा जोडिन आउँछ र तथ्याङ्कमा जोडेपछि ग्राफ माथि बढ्छ हामी त्यसरी बुझौँ, तर यसको अनुपातमा जुन डेल्टाको लहरमा जस्तो चाहिँ यो ग्राफ जति जति बढ्दै जान्छ उति उति त्यसकै अनुपातमा चाहिँ अस्पतालै भर्ना हुने या मृत्यु हुने अथवा हाहाकारै मचिने त्यो सम्भावना चाहिँ सम्भवतः आउँदैन। किन भन्दाखेरि दोस्रो वा दोस्रो लहरभन्दा अगाडिको र अहिलेको अवस्था तुलनै गर्न मिल्दैन भनेर मैले धेरै ठाउँमा भन्दै पनि आएको छु। सम्भवतः विश्वका वैज्ञानिकहरूभन्दा यो मेरो फरक सोचाइ होला, तर म फेरि पनि म विश्वस्त छु कि त्यस्तै अवस्था त आउँदैन। तर यो भन्दै गर्दा के हुँदैन त अब किन गर्ने डाक्टर शेरले त यस्तो भनेको थियो भन्ने होइन कि हाम्रो जुन एउटा नियमित जुन वैज्ञानिकहरूले प्रमाणित गर्दै आएको जुन एउटा लगाउने जुन तरिका अथवा त्यसमा जस्तो उदाहरणको लागि बुस्टरकै कुराहरू गर्ला यस्ता कुराहरूमा चाहिँ हामीले व्यवस्था गर्ने होइन र हामीले हाम्रो जुन लगाउने जुन एउटा पाइरहेको सहजता भएको अवस्थामा चाहिँ लगाउनु पर्छ। कुनै समय यस्तो थियो जुन बेलामा हामीले खोप खोज्दाखेरि पनि पाउँदैनथ्यौँ, यस्तो अवस्थाबाट हामी अहिले एकदम फरक अवस्थामा आइसकेका छौँ, उपलब्ध छ। त्यसले गर्दाखेरि चाहिँ धेरै यो दोस्रो लहरभन्दा अगाडि र अहिलेमा फरक छ, त्यसलाई हुबहु तुलना गर्न त मिल्दैन, तर यो भन्दै गर्दाखेरि चाहिँ हामी पूर्ण रूपमा जोखिम जिरो छ भन्नलाई सक्दैन किन भन्दाखेरि अहिले पनि जनसङ्ख्याको भलै यो 70% पुग्यो होला लगाउन लगाएको, तर पनि त्यहाँ अरू थुप्रै मानिसहरू जसले चाहिँ एक थैली शङ्का उपशङ्का गर्ने अर्को चाहिँ विभिन्न कारणले गर्दा लाउनु नपाएकाहरू छन् र सँगसँगै अब खोपहरू 100% प्रभावकारी हुँदैन भन्ने कुराहरू पनि हामीले धेरै अगाडि बहस गरेका थियौँ र यो थप खोप लगाउँदाखेरि चाहिँ अब कसैको अलिक कम एन्टिबडी छ भने त्यो बुस्टअप हुँदै जान्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुरा गरिरहेका छौं। अब कोरोनाको यो कुरापछि अब काठमाडौँमा हैजाका बिरामीहरू भेटिएका छन् 2-3 हप्ता अघिदेखि र यो संख्या 20 भन्दा बढ़ी पुगेको तथ्याङ्क बाहिर आएको छ। सँगै अब खानेपानीका स्रोतहरूमा पनि कोलिफर्म जीवाणुहरू देखिएको समाचार आज आएको छ। अब काठमाडौँमा हैजा चाहिँ कसरी देखियो डाक्टर साहब?
यसमा चाहिँ यस्तो भन्नुपर्छ, हैजा नेपालमा विगतदेखि देखिँदै आएको हो। म विगत झन्डै 2 दशकदेखि सरोरोग अस्पतालमा कार्यरत छु र मैले चाहिँ लगभग हरेक वर्ष जस्तो चाहिँ यो हैजाको बिरामी चाहिँ देख्दै आएको छु, कहिले काठमाडौँ होला, कहिले काठमाडौँ बाहिर पनि,
र
विभिन्न अनुसन्धानहरू पनि छन्। कहिले काहीँ अब समाचारमा नआइए तापनि त्यो अनुसन्धान गरेर प्रकाशित भएको लेखहरू पढ्न पाइन्छ। र यसरी भनौँ कि अब हैजा चाहिँ वास्तवमा नेपालमा इतिहास पल्टाउने हो नि त, यसो पनि यसले ठुलो
महामारीको रूपमा
महामारीकै हो देखेकै थियो, त्यही कारणले हाम्रो समाजमा यस्तो नराम्रो प्रभाव पारेछ कि कसैलाई गाली जानुपर्ने हो भने हैजाले लग्न सक्यो भन्ने पनि छ। यस पनि देखाउँछ हामी कति प्रभावित थियौँ विगतदेखि भन्ने कुरा इतिहासदेखि नै होइन। त्यस्तै अब अहिले त अब यसै पनि भइहाल्यो, मैले भनिहालेँ, धन धन नै वर्षै यस्तो अथवा कहिलेकाहीँ वर्ष दिन बिराएर देखिने क्रम जारी छ। र पछिल्लो समयमा जब फोहोरको व्यवस्थापनमा हामी ढिलाइ गर्दैछौँ, त्यो बेलामा धेरै मानिसले, धेरै विज्ञहरूले भनौँ एउटा शङ्का उपशङ्क गरिरहेकै थियो कि हैजा अब अलिक छिटो फैलिएला यस्तो अवस्था छ भन्ने कुराहरू थियो। तसर्थ हैजा अब देखियो यो असारको दुई गते यो विज्ञप्ति पनि प्रकाशित भयो, देखियो भनेर बेलामा, र देखिसकेपछि चाहिँ मैले त्यही बेलामा के भनेको थिएँ भन्दाखेरि हैजा फैलदछ, तसर्थ यो दुईटा देखियो भन्नेमा दुइटैमै अड्किँदैन भयो, यो जुन खानेपानी या खानेकुरा जुन हाम्रो अहिले यो काठमाडौँ सहरमा निरन्तर अब किनभने हामी बाहिर गएर खान्छौँ होला अथवा घरभित्रै बनाएर पनि खान्छौँ भनेपछि यो फैलिरहेको अवस्थामा चाहिँ थप मानिसहरू चाहिँ सङ्क्रमित हुन सक्ने सम्भावना एकदम मैले चाहिँ बलियो देखेको थिएँ। र त्यो बेलामा भनेको कुरा अहिले चाहिँ अब लगभग कति 19-20 कति पुग्न थाल्यो भन्ने कुराहरू आइपुगेको छ, यसले केही सङ्केत गर्दछ र अहिले पनि यो फैलिरहेको रहेछ भन्ने कुराहरूको सङ्केत, स्पष्ट सङ्केत हो यो।
हजुर, अब अन्त्यमा अब यसबाट अब कसरी सचेत हुने, अब यो हैजा नलागोस् भन्नका लागि भनौँ न, पछिल्लो अब यो वर्षाको समयमा विभिन्न संक्रामक रोगहरूको जोखिम त्यतिकै हुन्छ, अब यो सन्दर्भमा अब यो वर्षाको समय र स्वास्थ्यलाई भनौँ न ध्यान दिनुपर्ने चाहिँ कुराहरू के हुन सक्छन्, यसको जानकारी दिनुहोस् न।
एकदमै सरल छ र यो हामीले वर्षौंदेखि भन्दै आएको र हामी केटाकेटीदेखि नै पढ्दै आएको पनि हौ कुरो के हो भन्दाखेरि चाहिँ अब गर्मी महिना लाग्यो, पानी जन्ने अथवा खानाबाट सर्ने यस्ता रोगहरू, हैजा लगायत अरू विभिन्न रोगहरू छन्, यो फैलने छ भन्ने कुराहरू चाहिँ लगभग हामीलाई पहिले नै थाहा हुन्छ। र त्यसमध्येमा हैजा अलिकति हाम्रो लागि संवेदनशील एउटा रोगको हो, किन भन्दा यो राष्ट्रिय मात्र नभए अन्तर्राष्ट्रिय चासोको विषय बन्न जान्छ कहिलेकाहीँ। यहाँनिर चाहिँ अब मैले चाहिँ 3+ सूत्र भन्ने गरेको छु, यो मेरो आफ्नो हो के भन्दाखेरि चाहिँ तिनवटा भनेको चाहिँ खानेकुरा, पानी र व्यक्तिगत सरसफाइमा विशेषतः हात ह्यान्ड हाइजिन भनौँ, हातको सरसफाइ, अनि प्लस भनेको चाहिँ अब त्यो बाहेक हामी जुन बाहिर खानेकुराहरू खान्छौँ खास गरी काँचो फलफुल अथवा अब तरकारी भनौँ, तरकारीमा जस्तै हलबेडाको कुरा गरेँ मैले, त्यस्तै सागहरू भयो, यस्ता चाहिँ जुन खानेकुरा अनि व्यक्तिगत स्वास्थ्यमा हामीले एकदमै ध्यान दिनुपर्ने अवस्था हो अहिले। मैले यहाँ हैजा मात्र होइन, यहाँ मैले यो टाइफाइड त्यस्तै अरू विभिन्न ज्वरोका बिरामी पनि देख्ने गरेको छु। यी सबै लगभग धेरैभन्दा धेरै रोगहरू चाहिँ हामीले भन्दाखेरि फुड बर्न अथवा वाटर बर्न अथवा खानेकुरा पानीबाट चाहिँ सर्ने रोगहरूमा अब त्यसलाई क्याटेगोराइज गर्ने गरेका छौँ। र त्यो यदि बढिरहेको छ भने मैले अघि भने जस्तो यो 3+ सूत्र जुन मैले भन्ने गरेको छु, खाना राम्रोसँग पकाऊ, ताजा खाऊ, दोस्रो पानी, एउटा पानी खाने पानीलाई चाहिँ सबैभन्दा बढी फैलिने माध्यमको रूपमा मैले लिएको छु, र खाने पानीमा पनि अब धेरै मानिसहरूले चाहिँ अब यो धाराबाट आउने पानी र अब जारको पानी नै खानेको लागि प्रयोग गर्ने गर्छ। त्यसले गर्दाखेरि धाराबाट आउने पानी चाहिँ उमाल्ने अथवा अरू विधिहरू छ निर्मलीकरण गर्ने, त्यो विधिहरू अप्नाएर मात्र पिउँ। अर्को चाहिँ अब
व्यक्तिगत सरसफाई,
जारको पानीको अब हामीले सुनिश्चित हुनु पर्यो, र हात चाहिँ शौचालय भइसकेपछि राम्रोसँग धुनु पर्यो, र बाहिरको खानेकुराहरू जुन काँचै खाने फलफुल अथवा तरकारीहरूको बारेमा भन्नुपर्दा चाहिँ सफा पानीले धोएको चाहिँ खानु पर्यो। यसरी चाहिँ हामी यी कुराहरूमा ध्यान दिन सक्यौँ भने अवश्य पनि हामी यी सबै कुराहरूबाट चाहिँ हामी बस्न सक्छौँ।
हजुर हवस् डाक्टर साहब, आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
आजको अन्तरसंवादमा हामीले पछिल्लो समय देखा परेका विभिन्न किसिमका सरुवा रोगसँगै कोरोना संक्रमणको दर केही माथि उक्लिएको छ, यो सन्दर्भमा केन्द्रित रहेर संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरे। यो सँगै आजको अन्तरसंवाद यति नै। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।